بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتا، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کریں گے۔ آج آپ سورہ آل عمران کی 60ویں سے لے کر 63ویں آیتوں کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں سورگی محمد صدیق منشاوی۔
بسم اللہ الرحمن الرحیم۔ الحق من ربك فلا تكن من الممترين۔ فمن حاجك فيه من بعد ما
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، ہے پیغمبر، ستیہ وہی ہے جو آپ کے پالنہار کی اور سے ہے، اتا سندیہ کرنے والوں میں سے نہ ہو جائیے گا۔ تو ہے پیغمبر، جو کوئی بھی ایشوریہ سندیش وحی دوارا آپ کے پاس آنے والے گیان کے پشچات آپ سے عیسیٰ مسیح کے بارے میں بحث اور وواد کرے، تو اسے کہہ دیجئے کہ ہم اپنے پتروں کو لائیں اور تم اپنے پتروں کو، ہم اپنی استریوں کو لائیں اور تم اپنی استریوں کو لاؤ، ہم اپنے آتمیے لوگوں کو اور تم اپنے آتمیے لوگوں کو لاؤ، تو پھر ہم ایشور کے سمکش پرارتھنا کریں اور ایک دوسرے کو ابھیشاپ دیں۔ تتھا جھوٹ بولنے والوں کے لیے ایشوریہ لعنت ارتھات ابھیشاپ نردھارت کریں۔ निसंदेह ईसा मसीह के जीवन की सच्ची कहानी यही है और ईश्वर के अतिरिक्त कोई पूज्य नहीं है और निसंदेह ईश्वर प्रभुत्वशाली और तत्वदर्शी है। फिर यदि वे लोग सत्य की ओर से मुंह मोड़ लें तो जान लो कि ईश्वर बुरे कर्म करने वालों को भली भांति जानने वाला है।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, हमारा ये प्रसारण आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9390 किलोहर्ट्ज़ पर सुन रहे हैं। आज सोमवार है, आबान की 24, रबी उस्तानी की 9 और नवंबर की 15 तारीख। इस सभा में प्रसारित होने वाले कार्यक्रम इस प्रकार हैं। सबसे पहले आप सुनेंगे विश्व समाचार, उसके बाद राजनीतिक चर्चा, उसके बाद हम आपको एक विशेष कार्यक्रम सुनवाएंगे और अंतिम कार्यक्रम होगा विश्व दर्पण। श्रोताओं, ताजा और विस्तृत खबरों के लिए आप हमारी वेबसाइट देखते रहिए। वेबसाइट का पता है parstoday.com/hi। अब आप सैयद मीसम से विश्व समाचार सुनिए। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरानी राष्ट्रपति ने कहा है कि तेहरान और अंकारा के बीच व्यापक सहयोग का असर क्षेत्रीय नहीं बल्कि दुनिया पर पड़ेगा। विदेश मंत्री ने कहा है कि ईरान और तुर्की कई क्षेत्रों में मिलकर काम करेंगे, इसके लिए रोड मैप तैयार कर लिया गया है। जेएनयू में हुई झड़प में 12 छात्रों के घायल होने के समाचार हैं। इराक में आतंकवाद रोधी करबला ऑपरेशन के डिप्टी कमांडर की घात लगाकर हत्या कर दी गई है। अब आप विस्तार से विश्व समाचार सुनिए। ईरान के राष्ट्रपति ने कहा है कि तेहरान और अंकारा को संबंधों को मौजूदा स्तर से व्यापक सहयोग में बदलने के लिए तैयार रहना चाहिए। सोमवार को तेहरान में तुर्क विदेश मंत्री मौलू चावशोगलू से मुलाकात में ईरानी राष्ट्रपति इब्राहिम रईसी ने कहा, ईरान और तुर्की को सहयोग में वृद्धि के रोड मैप को अंतिम रूप देने के लिए तैयार रहना चाहिए ताकि संबंधों को मौजूदा स्तर से व्यापक सहयोग के स्तर तक पहुंचाया जा सके। ईरानी राष्ट्रपति का कहना था कि दोनों देशों के बीच क्षेत्रीय स्तर के सहयोग से अंतर्राष्ट्रीय स्तर के सहयोग में बदलना होगा और इस तरह का सहयोग दोनों देशों की महत्वपूर्ण स्थिति के कारण वैश्विक समीकरणों में प्रभावी होगा। इस मुलाकात में तुर्क विदेश मंत्री ने कहा कि अंकारा दोनों देशों के बीच सहयोग के विस्तार में तेजी लाने की इच्छा रखता है। उन्होंने कहा कि तुर्की इस बात के लिए दृढ़ संकल्प रखता है कि ईरान के साथ सहयोग को उच्च स्तर तक ले जाया जाए। चावशोगलू का कहना था कि दोनों पड़ोसी देशों के बीच सहयोग पूरे क्षेत्र में शांति और स्थिरता की स्थापना में अहम भूमिका निभा सकता है। ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने कहा है कि ईरान और तुर्की संबंधों में विस्तार और दीर्घकालिक सहयोग का रोडमैप तैयार करने के लिए उच्च स्तर पर राजनयिक वार्ता जारी रखेंगे। सोमवार को तेहरान में अपने तुर्क समकक्ष मौलू चावशोगलू के साथ एक संयुक्त प्रेस कॉन्फ्रेंस को संबोधित करते हुए अमीर अब्दुल्लाहियान ने कहा, हमें उम्मीद है कि तुर्क राष्ट्रपति रजब तैयब अर्दोगान की भविष्य में तेहरान की यात्रा के दौरान इस रोड मैप को अंतिम रूप दे दिया जाएगा। गौरतलब है कि करीब 3 महीने पहले ईरानी राष्ट्रपति इब्राहिम रईसी के सत्ता संभालने के बाद से तुर्की के उच्च स्तरीय प्रतिनिधिमंडल की ईरान की ये पहली यात्रा है। ईरानी विदेश मंत्री का कहना था कि उन्होंने अपने तुर्क समकक्ष के साथ मुलाकात में द्विपक्षीय संबंधों, क्षेत्रीय मुद्दों और खास तौर पर अफगानिस्तान के मुद्दे पर चर्चा की है। उन्होंने कहा कि व्यावहारिक सरकारों के रूप में तेहरान और अंकारा व्यापार, ऊर्जा, पर्यावरण और कॉन्सुलर संबंधों के विस्तार के रास्ते में बाधाओं को दूर करने के लिए मिलकर काम करने पर सहमत हुए हैं। चाउश ओगलू ने रविवार को ईरान के हुरमुज़गान प्रांत में आए भूकंप पर अपनी हमदर्दी जताते हुए कहा कि हर मुश्किल घड़ी में अंकारा हमेशा से तेहरान के साथ खड़ा है। रविवार को ईरान के दक्षिणी प्रांत हुरमुज़गान में आने वाले भूकंप में कम से कम 30 घर नष्ट हो गए हैं। हुरमुज़गान के फीन जिले के गीशान गर्बी गांव में रविवार को 3:15 पर भूकंप का तेज झटका महसूस हुआ। रिक्टर स्केल पर इसकी तीव्रता 6.4 मापी गई। भूकंप का केंद्र फीन शहर के निकट 15 किलोमीटर गहराई में था। इसके कुछ ही देर बाद 3:38 पर दूसरा तेज झटका महसूस किया गया, जिसकी तीव्रता 6.3 थी। इन दो बड़े झटकों के बाद ईरान के राष्ट्रपति इब्राहिम रईसी ने पीड़ितों से हमदर्दी जताते हुए तुरंत उनकी सहायता के दिशा निर्देश जारी किए हैं। रविवार को आने वाले 2 तेज झटकों के बाद से हुरमुज़गान प्रांत में अब तक 50 हल्के झटके महसूस किए जा चुके हैं। तेहरान विश्वविद्यालय के भूकंप केंद्र ने हुरमुज़गान में सुबह 1 बजे से 4:40 के बीच 7 और भूकंप के झटकों की सूचना दी। इन झटकों की तीव्रता 2.9 से 3.5 के बीच दर्ज की गई। ईरान के विदेश मंत्रालय के प्रवक्ता सईद खदीबजादे का कहना है कि वार्ता को पुनः शुरू करने के लिए ईरान को सऊदी अरब के जवाब का इंतजार है। सोमवार को ईरानी विदेश मंत्रालय के प्रवक्ता ने एक प्रेस कॉन्फ्रेंस को संबोधित करते हुए कहा, तेहरान और रियाज के बीच होने वाली बातचीत में फिलहाल कोई नया मोड़ नहीं आया है और हमें वार्ता को फिर से शुरू करने के लिए सऊदी अरब के जवाब का इंतजार है। गौरतलब है कि रविवार को सऊदी विदेश मंत्री फैसल बिन फरहान ने दोनों देशों के बीच हुई वार्ता को सार्थक बताया था और उम्मीद जताई थी कि निकट भविष्य में इसे फिर से शुरू किया जाएगा। ईरानी विदेश मंत्रालय के प्रवक्ता का कहना था कि इससे पहले होने वाली बातचीत में द्विपक्षीय मामलों और क्षेत्रीय मुद्दों पर चर्चा की गई और वार्ता के संभावित अगले चरणों में किसी नए मुद्दे को शामिल करने पर सहमति नहीं हुई है। आईएईए के महानिदेशक राफेल ग्रोसी की तेहरान यात्रा के बारे में पूछे जाने पर उन्होंने कहा, तेहरान और परमाणु एजेंसी के बीच काफी व्यापक सहयोग जारी है और उन्हें तेहरान यात्रा के लिए आमंत्रित किया गया है। जेएनयू में फिर हिंसक झड़पें हुई हैं, जिनमें 12 छात्रों के घायल होने के समाचार हैं। दिल्ली के जवाहरलाल नेहरू यूनिवर्सिटी में AISA और SFI वामपंथी छात्र संगठनों और ABVP के सदस्यों के बीच हिंसक झड़प हुई है। जेएनयू छात्र संघ की अध्यक्ष और स्टूडेंट्स फेडरेशन ऑफ इंडिया SFI की नेता आयशी घोष ने ABVP पर लेफ्ट के छात्रों पर हमले का आरोप लगाया है। आयशी घोष ने ट्विटर पर कुछ घायल छात्रों की फोटो पोस्ट करके लिखा कि ABVP के गुंडों ने आज फिर JNU में हिंसा फैलाई। क्या यूनिवर्सिटी प्रशासन अब भी चुप रहेगा? क्या इन गुंडों पर कोई कार्रवाई नहीं होगी? इस बीच अखिल भारतीय विद्यार्थी परिषद के सदस्यों ने आरोप लगाया है कि वामपंथी छात्रों ने उन पर हमला किया, जिसमें ABVP के कई सदस्य घायल हुए। दूसरी तरफ JNU छात्र संघ की अध्यक्ष और स्टूडेंट्स फेडरेशन ऑफ इंडिया की नेता आयशी घोष ने ABVP पर लेफ्ट के छात्रों पर हमले का आरोप लगाया। इराकी सुरक्षा सूत्रों का कहना है कि आतंकवाद रोधी करबला ऑपरेशन के डिप्टी कमांडर की घात लगाकर हत्या कर दी गई है। عراقی میڈیا رپورٹوں کے مطابق حیدر حمود الحسینوی کی سوموار کو اس سمے ہتیا کر دی گئی جب وہ امبار پرانت کے النخب شہر میں اپنے کاریہ استھل سے گھر کی اور جا رہے تھے۔ بغداد ٹوڈے نے ایک سرکشا سوتر کے حوالے سے بتایا ہے کہ انہیں اگیات بندوق دھاریوں نے گھات لگا کر مار ڈالا۔ حالیہ دنوں میں عراق میں اس طرح کی یہ دوسری گھٹنا تھی جب کسی اچ ادھیکاری کی ہتیا کی گئی ہو۔ گروار کو عراقی خفیہ ایجنسی کے ایک سدسیہ عبد الزہرا ناصر المالکی کی اگیات بندوق دھاریوں نے ہتیا کر دی تھی۔ موٹر سائیکل پر سوار حملہ وروں نے المالکی کی کار پر تابڑ توڑ گولیاں برسائی تھیں، جس کے بعد حملہ ور فرار ہونے میں کامیاب ہو گئے تھے۔ ایک عراقی راجنیتک سنگٹھن نے شنیوار کو دیش میں راجنیتک اور سینیہ ہستیوں کی ٹارگیٹ کلنگ اور ان ہتیاؤں کا آروپ پرتیرودھی سنگٹھنوں پر مرنے کے لیے امریکی سازش کے پرتی چیتاونی دی تھی۔ پچھلے ہی ہفتے عراقی پردھان منتری کی آواز پر ڈرون حملہ ہوا تھا، جس کے بارے میں رپورٹ ہے کہ حملہ ور ڈرون نے بغداد استھت امریکی دوتاواز سے اڑان بھری تھی۔ یمن یدھ میں الحوثی آندولن کو جہاں ایک اور بڑی سفلتا حاصل ہوئی ہے، وہیں اسے سعودی اور امیراتی سمرتھک لڑاکوں کے لیے ایک بڑی ہار بھی مانا جا رہا ہے۔ سعودی عرب اور یو اے ای سمرتھت لڑاکے رنیتک بندرگاہ حدیدہ سے پیچھے ہٹ گئے ہیں، جس کے بعد حدیدہ شہر اور آس پاس کے مہتوپورن علاقوں میں یمنی سینک اور الحوثی لڑاکے پرویش کر گئے ہیں۔ حالانکہ امیراتی سمرتھک لڑاکوں نے شکروار کو دیر رات یہ دعویٰ کیا تھا کہ وہ حدیدہ سے اس لیے پیچھے ہٹے ہیں تاکہ 2018 میں ہوئے یدھ ویرام کے سمجھوتے کے تحت پھر سے انہیں وہاں تعینات کیا جا سکے۔ اس بیچ سعودی لڑاکو ویمانوں نے حدیدہ میں ہوائی حملہ کیا ہے، جس میں 3 لوگوں کی موت ہو گئی ہے۔ رویوار کی رات سعودی لڑاکو ویمانوں نے حدیدہ شہر کے حیث علاقے پر بمباری کی۔ استھانیہ سوتروں کا کہنا ہے کہ سعودی حملے میں 3 لوگوں کی موت ہو گئی اور 7 انے گھائل ہو گئے۔ یہ حملہ یمنی ودروہیوں کے سمرتھن میں کیا گیا ہے، جنہیں یمنی سینکوں اور انصار اللہ آندولن کے لڑاکوں کی پرگتی کے بعد پیچھے ہٹنے پر مجبور ہونا پڑا۔ شروتاؤ، اسی کے ساتھ ریڈیو تہران سے ہندی سماچار سماپت ہوئے۔
یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا میں آپ کا سواگت ہے، میں ہوں اختر عباس۔
ہماری آج کی چرچا کے وشے ہیں افغانستان کے لیے راشٹرپتی کے وشیش دوت کی کابل یاترا، یورپ کی اور پلائن کرنے والوں کی دینیے استھتی، اور بھارت نینترت کشمیر میں جھڑپوں کا سلسلہ۔
یہ بہت ہی افسوس کی بات ہے۔
تو سب سے پہلے افغانستان کے معاملے میں ایران کے راشٹرپتی کے سلاحکار کا کابل دورہ۔ اور آئیے اب رخ کرتے ہیں بھارتیہ وشیوں کا۔ اسلامی گڑتنتر ایران کے راشٹرپتی ڈاکٹر سید ابراہیم رئیسی کے افغانستان کے معاملوں کے وشیش دوت حسن کاظمی قمی ایک راجنیتک آرتھک و سرکشا پرتندھی منڈل کے ساتھ کابل کی یاترا پر ہیں۔ کابل سے آئی آر آئی بی کے لیے بہنام یزدانی کی رپورٹ، ساتھی احمد عباس کی زبانی۔
افغانستان کے معاملوں میں ایران کے راشٹرپتی کے وشیش دوت حسن کاظمی قمی ایک راجنیتک آرتھک و سرکشا پرتندھی منڈل کے ساتھ کابل کی یاترا پر پہنچے۔ کابل ایئرپورٹ پر طالبان کے ورشٹھ پرتندھیوں نے ان کا سواگت کیا۔ افغانستان پہنچنے پر شری کاظمی قمی نے کہا کہ ایران اور افغانستان کے بیچ آپسی سہیوگ کی انیک سمبھاونائیں ہیں، افغانستان کھیتریہ سرکشا کو مضبوط بنانے کی کوششوں میں اپنی بھومکا نبھائے۔
ما باید بعنوان دو کشور همسایه مرزهای امنی رو داشته باشیم۔
ان کا کہنا تھا کہ دو پڑوسی دیشوں کی حیثیت سے ہماری سیما پر پوری سرکشا ہونی چاہیے۔ آج آتنکواد کا مدعا شتروؤں کی اور سے چھدم یدھ کے روپ میں استعمال کیا جا رہا ہے، اسے پراکسی وار کے مادھیم کے روپ میں وہی لوگ استعمال کر رہے ہیں جنہیں افغانستان میں ہوئے زوردار پرتیرودھ کے کارن اس دیش سے بھاگنا پڑا۔ ان حالات میں ضروری ہو گیا ہے کہ سرکشا کو مضبوط بنانے اور آتنکواد کا خاتمہ کرنے کے لیے کام کیا جائے۔ ہمارا ماننا ہے کہ بہت اچھی سمبھاونائیں موجود ہیں، ہم امید کرتے ہیں کہ افغانستان کی جنتا کے سہیوگ سے ایک طاقتور سرکار کا گٹھن ہوگا جو سبھی سمودایوں کی اچھاؤں کے انوروپ ہو۔ ہم دونوں دیش آپسی سہیوگ سے اور کھیتریہ دیشوں کے ساتھ مل کر ایسے حالات بنانا چاہتے ہیں کہ افغانستان مضبوط ہو اور وکاس کا سفر طے کرے۔ افغانستان کے معاملے میں ایران کے وشیش دوت اپنے 3 دیوسیہ کابل پرواس میں طالبان کی انتریم سرکار کے پرمکھ، ودیش منتری تتھا انیہ ادھیکاریوں سے ملاقات کریں گے۔ طالبان کے وت منتری قاری دین محمد حنیف نے کابل ایئرپورٹ پر کہا کہ ہم ایران کے ساتھ سہیوگ بڑھانے میں گہری روچی رکھتے ہیں، ایران ہمارا بہت اچھا پڑوسی دیش ثابت ہوا ہے اور آئندہ بھی ہمارے سہیوگ میں وستار دیکھنے میں آئے گا، یہ ہمارا یقین ہے۔
ہمسایہ خوبی پر ما حاصل جمہوری اسلامی ایران در طول مدت با ما ہمسایگی خوبی داشتن۔
طالبان کے وت منتری کا کہنا تھا کہ اس پوری اودھی میں ایران نے بہت اچھے پڑوسی دیش کی بھومکا نبھائی ہے اور اب ایران کے وشیش دوت کے اس سفر سے دونوں دیشوں کے رشتوں میں اور بھی مضبوطی آئے گی اور ان میں اور نئے ادھیائے جڑیں گے۔ آرتھک سہیوگ، مانوتا پریمی سہایتا، شرنارتھیوں کا مدعا اور کھیتریہ مدعے تتھا ویاپک سرکار کا گٹھن ان مدعوں میں ہے جن کے بارے میں اس سفر میں وستار سے بات چیت ہونی ہے۔ افغانستان کے معاملوں میں ایران کے وشیش دوت کے اس سفر سے پہلے پاکستان، ازبکستان اور ترکمنستان کے ودیش منتریوں نے کابل کا دورہ کیا اور طالبان نیتاؤں سے ملاقاتیں کی تھیں۔ کابل میں طالبان کے پرویش کو 3 مہینے ہو چکے ہیں لیکن اب تک طالبان کی سرکار کو انیہ دیشوں نے مانیتا نہیں دی ہے۔ کابل سے آئی آر آئی بی کے لیے بہنام یزدانی کی رپورٹ۔
لوگ اچھا جیون ویتیت کرنے یا جنگ سے بچنے کے لیے یورپی دیشوں کی اور پلائن کرتے ہیں، جس میں سے ادھکتر لوگ یا تو سمندر میں ڈوب کر مر جاتے ہیں اور یا ان کو بہت ہی دینی جیون گزارنا پڑتا ہے۔ یورپ کی اور پلائن کرنے والے ہزاروں لوگوں کی استھتی اچھی نہیں ہے اور ان میں زیادہ تر مہیلائیں اور بچے بھی شامل ہیں۔ کیف سے آئی آر آئی بی کے لیے احسان رفاہی کی رپورٹ، ساتھی قائم رضوی کی زبانی۔
2000 سے ادھک پلائن کرتا کئی سپتاہوں سے یورپ میں نرک کی پرستھتیوں میں جی رہے ہیں، جن میں بچے اور مہیلائیں بھی شامل ہیں۔ جنگل میں کھانے اور پانی کے بنا یہ لوگ کڑاکے کی ٹھنڈ میں رہ رہے ہیں۔ مانو ادھیکار سنگٹھنوں کے انوسار ان پلائن کرتاؤں میں سے 8 پلائن کرتا اب تک ٹھنڈ اور بھوک کی وجہ سے مر چکے ہیں۔ ہم کئی دنوں سے سیما پر ہیں، موسم بہت ٹھنڈا ہے، بارش بھی ہو رہی ہے، ہم آگ بھی نہیں جلا سکتے، میرے بچے چھوٹے ہیں اور میری بیوی بیمار ہے۔ ان حالات میں نشچت روپ سے وہ سب مر جائیں گے، ہمیں مدد کی ضرورت ہے۔ ہم پولینڈ جانا چاہتے ہیں، وہ کہتے ہیں کہ اگر تم سرحد کو پار کرو گے تو ہم تمہیں مار ڈالیں گے۔ پلائن کرتاؤں کے نرک کے وشے پر خبریں پچھلے کئی دنوں سے یورپی سنچار مادھیموں کی پہلی خبر بنی ہوئی ہیں، لیکن ان کی مکھ سرخی پلائن کرتاؤں کی دردناک استھتی نہیں بلکہ یورپی سنگ اور بیلاروس کے بیچ راجنیتک ٹکراؤ کو بتایا جا رہا ہے۔ بیلاروس کے 2 پڑوسیوں پولینڈ اور یوکرین کی اس مانوی سنکٹ پر پرتکریا سیماؤں پر کیول باڑ لگانے اور سینکوں کو بھیج دینے تک ہی سیمت دکھائی دے رہی ہے۔
Є питання загострення ситуації на
यूक्रेन की राष्ट्रीय सुरक्षा की बैठक में हमने बेलारूस और पोलैंड की सीमा पर उत्पन्न संकट के बारे में चर्चा की और इसी प्रकार जर्मनी द्वारा कुछ पलायनकर्ताओं को स्वीकार करने के बारे में यूक्रेन के माध्यम से बात की। जर्मन के सत्ताधारी दल को मैं प्रस्ताव देता हूं कि उनमें से हर एक कुछ पलायनकर्ताओं को अपने घर पर ले जाएं। इस बारे में जर्मनी का प्रस्ताव बड़ा ही विचित्र है कि वे कहते हैं कि इस बारे में वे क्या करें। जब जर्मन वासी उन पलायनकर्ताओं से डर रहे हैं तो हम फिर उनको क्यों स्वीकार करें। इनमें से अधिकांश पलायनकर्ता फ्रांस और जर्मनी जाना चाहते हैं। वे ऐसे कट्टर मेजबान हैं जो उनको अतिक्रमणकारी कहते हैं और इसको वरीयता देते हैं कि वे ठंड और भूख से वहीं मर जाएं ताकि यूरोप में प्रविष्ट होने की उनको अनुमति न मिलने पाए। यहाँ पर फंसे हुए शरणार्थियों में से बहुत से ऐसे हैं जिनके देश वर्षों से नेटो की कार्रवाइयों से प्रभावित रहे हैं। मानवाधिकार संगठनों के अनुसार यूरोपीय संघ द्वारा इस संबंध में फैसला न लेने की स्थिति में आधे पलायनकर्ता भूख और ठंड से मर जाएंगे। कीव से IRIB के लिए एहसान रिफाही की रिपोर्ट।
और अब चलते हैं भारत। भारत नियंत्रित कश्मीर के हैदरपुरा इलाके में एक बार फिर सुरक्षा बलों और छापामारों के बीच झड़पों की खबरें हैं। कुछ सूत्रों का कहना है कि इस झड़प में एक छापामार मारा गया है। विस्तृत रिपोर्ट के साथ श्रीनगर से हमारे साथी सिप्ते मोहम्मद हसन।
श्रीनगर के बीतर में स्थित हैदरपोरा में भारतीय सुरक्षा बलों और अलगाववादी छापामारों के बीच एक मुठभेड़ जारी है, जिसमें अभी तक एक छापामार के हताहत होने की सूचना है। सुरक्षा बलों के एक प्रवक्ता ने कहा कि उन्हें ये सूचना मिली कि श्रीनगर के पास क्षेत्र हैदरपोरा में अलगाववादी छापामार छुपे बैठे हैं, जिसके तुरंत बाद उन्होंने इस क्षेत्र का घेराव किया और तलाशी अभियान आरंभ किया, जिसके बीच घेरे में आए अलगाववादी छापामारों ने सुरक्षा बलों पर गोलियां चलाई, जिसका जवाब सुरक्षा बलों ने भी दिया। इस तरह एक मुठभेड़ आरंभ हुई जो अभी जारी है, जिसमें एक अलगाववादी छापामार के हताहत होने की सूचना है, जिसके नियंत्रण से असलह और गोला बारूद बरामद करने का भी दावा किया गया। मुठभेड़ भी जारी है और ब्यूरो की प्रतीक्षा है। इस बीच जम्मू कश्मीर नेशनल कॉन्फ्रेंस ने कहा है कि कश्मीर के हवाले से नई दिल्ली ने जो नीतियां अपनाई है उसका कोई भी प्रभाव सामने नहीं आ रहा है और वो पूरी तरह असफल हो चुकी है। उन्होंने कहा कि नई दिल्ली को चाहिए कि वो कश्मीर के हवाले से अपनी नीतियों में तब्दीली लाए। लोकसभा सांसद मोहम्मद अकबर लोन ने पत्रकारों के साथ वार्ता करते हुए कहा कि जो भी हिंसक घटनाएं घटती हैं हम उनका खंडन करते हैं, परंतु जो जमीनी स्थिति है वो इंतहाई गंभीर है और इस स्थिति को देखते हुए हमारा ये मानना है कि कश्मीर के हवाले से नई दिल्ली को अप्रोच में तब्दीली लानी होगी।
ये बहुत ही अफसोस की बात है कि किलिंग्स इस तरह से होते हैं और रोज़मर्रा अब ये बन गया है कि कोई न कोई आदमी मारा ही जाता है। इससे बड़ा दुख हो जाता है। हकीकत ये है कि यहाँ के लोग इन किलिंग्स को पसंद नहीं करते हैं और कश्मीरी जो है ये ज़ाती तौर पर इन इस खून खराबे में अपने आप को शामिल नहीं करता।
सिप्ते मोहम्मद हसन, रेडियो तेहरान, श्रीनगर।
श्रोताओ, इसी के साथ राजनीति चर्चा का ये कार्यक्रम यहीं पर समाप्त हुआ।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। हमारी आज की इस सभा के अंत में आप सुनेंगे कार्यक्रम विश्व दर्पण, किंतु उससे पहले प्रस्तुत है हजरत फातिमा मासूमा सलामुल्लाह अलैहा के शहादत दिवस पर विशेष कार्यक्रम।
श्रोतागण, हजरत फातिमा मासूमा की वफात पर विशेष कार्यक्रम के साथ आपकी सेवा में हाजिर हैं। स्वाति और सैयद मैसाम का सलाम स्वीकार करें। इस दुखद अवसर पर आप सबकी सेवा में हार्दिक संवेदना प्रस्तुत करते हैं।
हजरत फातिमा मासूमा हजरत इमाम रजा अलैहिस्सलाम की बहन हैं। वो बहुत ही पाक व महान महिला हैं, जिनके ज्ञान से बहुत से लोगों और महिलाओं ने लाभ उठाया है। हजरत फातिमा मासूमा सल्लल्लाहु अलैहि वसल्लम का जन्म पहली ज़िलक़ादा सन 173 हिजरी कमरी को पवित्र नगर मदीना में हुआ था। हजरत फातिमा मासूमा का जन्म ऐसे वातावरण में हुआ जब माता पिता और घर के दूसरे सदस्य ज्ञान और नैतिक विशेषताओं व सद्गुणों से सुसज्जित थे। महान ईश्वर की उपासना, त्याग, सच्चाई, तकवा अर्थात महान ईश्वर से भय व सदाचारिता, पवित्रता, दान आदि वे विशेषताएं हैं जो पैगंबर इस्लाम और उनके पवित्र परिजनों की विशेषताएं हैं। दूसरे शब्दों में पैगंबर इस्लाम और पवित्र परिजनों के घर नेकियों व अच्छाइयों के स्रोत हैं। उनके घर पथ प्रदर्शन के चिराग हैं। पैगंबर इस्लाम और उनके पवित्र परिजन हिदायत व पथ प्रदर्शन के प्रज्वलित दीप हैं। सबके सब मुक्ति व कल्याण की कश्ती हैं। जिसने भी उनसे मुंह मोड़ा वो गुमराह हुआ, और जिसने भी उनसे प्रेम किया और उनके बताए हुए रास्ते पर चला वो लोक परलोक में सफल हो गया। पैगंबर इस्लाम और उनके पवित्र परिजनों का सदाचरण पवित्र कुरान की अमली तफसीर है।
इमाम रजा अलैहि सलाम के पिता इमाम मूसा काजिम अलैहि सलाम की शहादत के बाद हजरत फातिमा मासूमा सलामुल्ला अलैहा सहित समस्त भाई बहनों की प्रशिक्षा की जिम्मेदारी आठवें इमाम इमाम रजा अलैहि सलाम के कांधों पर आ गई। इमाम मूसा काजिम अलैहि सलाम ने अपनी संतान पर बहुत ध्यान दिया, जिसकी वजह से सब ज्ञान और नैतिकता के शिखर पर पहुंचे और सबको ख्याति मिली। इस बारे में इब्ने सब्बाग मलेकी कहता है, इमाम मूसा काजिम अलैहि सलाम की संतान में से हर एक किसी न किसी विशेषता के कारण मशहूर है।
इस बात में कोई संदेह नहीं है कि इमाम मूसा काजिम अलैहिस्सलाम की संतान में इमाम रजा अलैहिस्सलाम के बाद ज्ञान और नैतिक सद्गुणों में जो मकाम हजरत फातिमा मासूमा का है वो किसी अन्य का नहीं है, और हजरत फातिमा मासूमा सलामुल्लाह की जो उपलब्धियां हैं उनसे इस वास्तविकता को भली भांति समझा जा सकता है कि हजरत फातिमा मासूमा भी हजरत जैनब सलामुल्लाह अलैहा की भांति आलिमा गैर मौलिमा है, यानी उन्हें किसी ने सिखाया नहीं है। आठवें इमाम की बहन हजरत फातिमा को मासूमा की जो उपाधि दी गई है उसका एक कारण यह है कि उनके अंदर भी उनकी परदादी हजरत फातिमा जहरा के सद्गुण व विशेषताएं प्रतिबिंबित थीं। हर प्रकार के पाप से दूर रहने वालों को मासूम व मासूमा कहा जाता है। हजरत फातिमा मासूमा को मासूमा इसलिए कहा जाता है क्योंकि उन्होंने किसी प्रकार का पाप नहीं किया था। एक रिवायत के अनुसार मासूमा की उपाधि आठवें इमाम इमाम रजा अलैहिस्सलाम ने अपनी बहन हजरत फातिमा को दी थी। इस बारे में अल्लामा मोहम्मद बाकिर मजलिसी इमाम रजा अलैहिस्सलाम के हवाले से लिखते हैं, जो भी मासूमा की जियारत कुम में करेगा वो उस व्यक्ति की भांति है जिसने मेरी जियारत की है। शिया विद्वान और धर्मशास्त्री हजरत फातिमा मासूमा को करीमाए अहले बैत के नाम से भी याद करते हैं।
दिवंगत आयतुल्ला मरशी नजफी ने स्वप्न में देखा कि इमाम जाफर सादिक अली सलाम ने हजरत फातिमा को मासूमा की उपाधि दी है। इस आधार पर हजरत फातिमा मासूमा सलामुल्ला की जियारत का बहुत ज्यादा सबाब है। उनकी जियारत करने वालों को स्वर्ग की शुभ सूचना दी गई है। इस संबंध में इमाम मोहम्मद तकी अलैहि सलाम ने फरमाया कि जो भी कुम में मेरी फूफी की जियारत करेगा उसकी जगह स्वर्ग है। حضرت فاطمہ معصومہ اچھائیوں اور سدگنوں کا پرتیک ہے۔ معصومہ نے ان کے بہت سے سدگنوں کا اُلیکھ کیا ہے۔ پیغمبر اسلام کے پوتر امام جعفر صادق علیہ السلام اس بارے میں فرماتے ہیں، جان لو کہ اللہ کا ایک حرم ہے اور وہ مکہ ہے، پیغمبر اسلام کا بھی ایک حرم ہے اور وہ مدینہ ہے، مومنہ کا بھی ایک حرم ہے وہ کوفہ ہے، جان لو کہ ہمارا اور ہماری سنتان کا حرم قوم ہے، جان لو کہ سورگ کے 8 دروازے ہیں جن میں سے 3 کا دوار قوم کی اور ہے۔ میری سنتان میں سے ایک موسیٰ کی فاطمہ نام کی بیٹی کا ندھن وہی ہوگا اور اس کی شفاعت سے سمست شیعہ سورگ میں جائیں گے۔ حضرت فاطمہ معصومہ شیعہ جگت کی مہان مہیلاؤں میں سے ہیں۔
روایت میں ہے کہ ایک دن کچھ شیعہ مسلمان امام موسیٰ کاظم علیہ السلام سے ملاقات اور بہت سارے سوال پوچھنے کے لیے پوتر نگر مکہ گئے۔ سنیوگ سے اس وقت امام موسیٰ کاظم علیہ السلام یاترا پر تھے، اس وقت ان کے سمست سوالوں کا جواب حضرت فاطمہ معصومہ نے دیا، جبکہ اس وقت حضرت فاطمہ معصومہ کی عمر کل 6 سال تھی۔ اس کے اگلے دن شیعہ مسلمانوں کا وہ گروہ دوبارہ امام موسیٰ کاظم علیہ السلام سے ملنے کے لیے ان کے گھر گیا اور امام یاترا سے واپس نہیں آئے تھے۔ ان لوگوں نے اپنا سوال واپس مانگا اور کہا کہ جب دوبارہ امام سے ملنے آئیں گے تب سوال کریں گے۔ ان لوگوں کو پتا نہیں تھا کہ ان کے پرشنوں کا اتر حضرت فاطمہ معصومہ دے چکی ہیں۔ جب ان لوگوں کے اپنے پرشنوں کا اتر دیکھا تو بہت خوش ہوئے اور بہت ادھک شکریہ ادا کیا۔ سنیوگ سے راستے میں امام موسیٰ کاظم سے ان کی ملاقات ہو گئی۔ ان لوگوں نے امام سے ساری بات بتائی۔ جب امام نے سارے سوالوں کا جواب پڑھا تو 3 بار کہا کہ اس کا باپ اس پر قربان جائے۔
بڑی مشہور بات ہے کہ پرسدھ ودوا ملا صدرہ جب اسوار اربعا نام کی کتاب لکھ رہے تھے تب بھی انہیں درشن شاستر کی سمسیاؤں کا سامنا ہوتا تھا۔ وہ حضرت فاطمہ معصومہ سے سہایتا مانگتے تھے تو ان کی سمسیا کا سمادھان ہو جاتا تھا۔ جتنے بھی مہان دھرم شاستری گزرے ہیں ان سب کے بارے میں بھی اس پرکار کی باتیں پرچلت ہیں۔ دوسرے دھرم گروؤں اور چھاتروں کے سمبندھ میں بھی اس پرکار کی باتیں پرچلت ہیں، اور اگر ان سب کو ایکترت کر کے لکھا جائے تو شاید 10 کھنڈوں پر آدھارت کتاب تیار ہو سکتی ہے۔ پرلے کے دن شفاعت کرانے میں سب سے اونچا استھان پیغمبر اسلام کا ہوگا، جبکہ مہیلاؤں میں اسلامی جگت کی 2 مہان مہیلائیں ہوں گی۔ پہلا استھان پیغمبر اسلام کی پران پریہ بیٹی حضرت فاطمہ زہرا کا ہوگا، جبکہ شفاعت کرنے میں دوسرا حضرت فاطمہ معصومہ سلام اللہ علیہ کا ہے۔
حضرت فاطمہ کی شفاعت کے بارے میں یہی کافی ہے کہ شفاعت ان کا مہر ہے، اور یہ بات شیعہ اور سنی دونوں کی حدیث کی کتابوں میں لکھی گئی ہے۔ حضرت فاطمہ زہرا کا جب وواہ ہو رہا تھا تو ایک فرشتہ ریشمی کپڑے کا ایک ٹکڑا لے کر آیا جس پر لکھا ہوا تھا کہ ایشور نے محمد کی گناہگار امت و قوم کی شفاعت کو فاطمہ کا مہر قرار دیا ہے۔ پہلے کے دن حضرت فاطمہ زہرا کے بعد سب سے ادھک شفاعت کرنے والی مہان مہیلا حضرت فاطمہ معصومہ ہیں۔ اسی وجہ سے امام جعفر صادق علیہ السلام نے فرمایا کہ حضرت فاطمہ معصومہ کی شفاعت سے سمست شیعہ سورگ میں جائیں گے۔ روایت کے مطابق حضرت امام موسیٰ کاظم علیہ السلام کے 18 سنتان تھی، ان سے سب سے افضل امام رضا علیہ السلام اور اس کے بعد حضرت فاطمہ معصومہ سلام اللہ علیہ تھیں۔ پرسدھ ودوان محدث اور دھرم گرو حاج شیخ عباس قمی حضرت فاطمہ معصومہ کے بارے میں لکھتے ہیں، جو کچھ ہم تک پہنچتا ہے ان کے انوسار حضرت فاطمہ معصومہ امام موسیٰ کاظم علیہ السلام کی بیٹیوں میں سب سے افضل تھیں، جبکہ بیٹوں میں سب سے افضل علی ابن موسیٰ رضا تھے۔
प्रसिद्ध विद्वान शेख मोहम्मद तकी तुस्तरी कामुस अर्रिजाल नाम की अपनी पुस्तक में हजरत फातिमा मासुमा को आदर्श महिला बताते हैं और लिखते हैं कि इमाम मूसा काजिम की बेटे और बेटियों में इमाम रजा अली सलाम के अलावा सबसे श्रेष्ठ व अफजल थी। वह इस संबंध में लिखते हैं कि इमाम मूसा काजिम अलैह सलाम की इतनी सारी संतान कोई भी फातिमा मासुमा के बराबर नहीं थी। इस बात में कोई संदेह नहीं कि जो कुछ ऐतिहासिक पुस्तकों में आया है वह इस बात का सूचक है कि हजरत फातिमा मासुमा एक महान व आदर्श महिला हैं, और जो कुछ इमामों ने उनके बारे में कहा है वह किसी भी संतान के बारे में नहीं कहा। उनकी गणना विश्व की महान महिलाओं में होती है।
हजरत फातिमा मासूमा अपने भाई इमाम रजा अलैहिस्सलाम से बहुत प्रेम करती थी, इसीलिए वो वर्तमान सऊदी अरब के पवित्र नगर मदीने से ईरान के मशहद नगर की ओर यात्रा करती हैं। लेकिन रास्ते में पैगंबर इस्लाम के पवित्र परिजनों से दुश्मनी रखने वालों और हजरत फातिमा मासूमा के कारवां के मध्य सावा नगर में लड़ाई हो जाती है, जिसमें कारवां के कुछ लोग शहीद व घायल हो जाते हैं। हजरत फातिमा मासूमा बीमार पड़ जाती हैं और कौम चूंकि सावा नगर से कुछ ही किलोमीटर की दूरी पर है, इसलिए उन्होंने अपने कारवां वालों से कहा कि वे उन्हें कौम पहुंचा दें, क्योंकि उन्हें ज्ञात था कि कौम नगर में पैगंबर इस्लाम के पवित्र परिजनों से प्रेम करने वाले रहते हैं और दिन प्रतिदिन हजरत फातिमा मासूमा की तबीयत खराब होती जा रही थी, यहाँ तक कि 10 रबीउल सानी सन 201 हिजरी कमरी को कुम नगर में उनका निधन हो गया और कुम नगर में ही उन्हें दफन कर दिया गया।
श्रोतागण, कार्यक्रम का अंत हम उनके कुछ मूल्यवान कथनों से कर रहे हैं। हजरत फातिमा मासूमा वास्तव में मासूम ईमानों के कथनों को बयान करती है, इसीलिए उनकी हदीसों व कथनों को बहुत महत्व प्राप्त है। हजरत फातिमा मासूमा फरमाती है कि हर चीज की दवा है और पाप की दवा तौबा व प्रायश्चित है। एक अन्य हदीस में फरमाती है कि क्या तुम गदीरे खूम के दिन के पैगंबर इस्लाम की हदीस को भूल गए हैं, जिसमें उन्होंने कहा था कि जिस जिस का मौला मैं हूं उसके मौला अली हैं। इसी प्रकार हजरत फातिमा मासूमा पैगंबर इस्लाम के उस कथन व हदीस को बयान करती हैं जिसमें आपने फरमाया है कि हे अली, तुम्हारी मंजिलत व मकाम मेरे निकट वही है जो मकाम हारून का मूसा से था।
एक हदीस हजरत फातिमा मासूमा हजरत फातिमा जहरा के हवाले से नकल करती हैं कि मेरे पिता ने फरमाया कि जिस रात पैगंबर इस्लाम को मेराज पर ले गए वहां मैंने एक दर का सफेद महल देखा जिसके बीच में लिखा हुआ था, ला इलाहा इल्लल्लाह मोहम्मद रसूलुल्लाह अलियम वलियुल कौम, यानी महान ईश्वर के अलावा कोई पूज्य नहीं है और मोहम्मद उसके रसूल हैं और अली कौम के वली व अभिभावक हैं। तो दोस्तों, हजरत फातिमा मासूमा सलामुल्लाह अलैहा की वफात के दुखद अवसर पर आप सबकी सेवा में एक बार फिर हार्दिक संवेदनाएं प्रस्तुत करते हैं। हमें इजाजत दीजिए, खुदा हाफिज।
दोस्तों, कार्यक्रम विश्व दर्पण में आपका स्वागत है। मैं हूं अहमद अब्बास। कार्यक्रम विश्व दर्पण में आज हमारी चर्चा का विषय है दिल्ली में होने वाली क्षेत्रीय सुरक्षा बैठक। भारत की राजधानी नई दिल्ली में बुधवार 10 नवंबर को क्षेत्रीय सुरक्षा बैठक का आयोजन हुआ। क्षेत्रीय सुरक्षा बैठकों का सिलसिला वर्ष 2018 में ईरान की पहल पर शुरू हुआ था और इस क्रम की पहली और दूसरी बैठक तेहरान में हुई थी। नई दिल्ली में होने वाली बैठक इस क्रम की तीसरी बैठक थी। बैठक की शुरुआत भारत के राष्ट्रीय सुरक्षा सलाहकार
अजीत डोभाल की आरंभिक टिप्पणी से हुई, जिसमें उन्होंने क्षेत्रीय सुरक्षा बैठक का सिलसिला शुरू करने पर ईरान का आभार जताया। उनका कहना था कि हम अफगानिस्तान के हालात पर गहरी नजर रख रहे हैं।
Excellencies, this is the third meeting of the process that was initiated by Iran in 2018. We had the second meeting there as well. We are grateful to Iran for that. It is a privilege for India to host the dialogue today with participation of all the Central Asian countries and Russia, who was the initiator of the idea. We are meeting today to discuss matters relating to Afghanistan. We all have been keenly watching the developments in that country. These have important implications not only for the people of Afghanistan but also for its neighbors and the region.
ईरान की सर्वोच्च राष्ट्रीय सुरक्षा परिषद के सचिव अली शेमखानी ने अपने ओपनिंग रिमार्क्स में बैठक की मेजबानी करने पर भारत और इसी तरह बैठक के लिए आमंत्रित किए गए देशों का शुक्रिया अदा किया।
आली जनाब हमकार गिरामी आقای दवाल تشکر میکنم از اینکه
अली शमखानी ने पिछले 20 साल तक जारी रहने वाले अमेरिका के सैनिक कब्जे की निंदा की। अली शमखानी ने अफगानिस्तान में पाए जाने वाले गंभीर संकट, आतंकवाद, गरीबी और पलायन का जिक्र किया। उनका कहना था कि अफगानिस्तान में वास्तविक अर्थों में इंक्लूसिव सरकार का गठन वर्तमान संकट से बाहर निकलने का प्रभावी रास्ता है। कजाखिस्तान की नेशनल सिक्योरिटी कमेटी के चेयरमैन करीम मासीमोव ने कहा कि हम अफगानिस्तान के हालात पर नजर रखे हुए हैं। तालिबान के सत्ता में आ जाने के बाद हालात जटिल हो गए हैं।
इट्स अ गुड अपॉर्चुनिटी टू डिस्कस इंपॉर्टेंट रीजनल सिक्योरिटी इश्यूज स्पेशली कंसर्निंग अफगानिस्तान एंड टू एक्सचेंज आवर विजन ऑफ द करंट सिचुएशन एंड एरियाज ऑफ म्यूचुअल कोऑपरेशन। द रिपब्लिक ऑफ कजाकिस्तान मॉनिटर्स विद हाई अटेंशन the threats and challenges that are coming from Afghanistan. With the Taliban movement coming to power, the situation inside the country remains complicated. There are many obstacles to form an effective government system.
किर्गिजिस्तान के सुरक्षा परिषद सचिव मारात मुकानोविच इमान कुलोव का कहना था कि यह समय है कि अफगानिस्तान की जनता की मदद की जाए। उन्होंने आतंकवाद पर अपनी चिंता जताई। रूस की सुरक्षा परिषद के सचिव निकोलाई पात्रुशेव का कहना था कि अफगानिस्तान की सुरक्षा के विषय पर बैठक का आयोजन महत्वपूर्ण कदम है। इस बैठक से हमें महत्वपूर्ण मुद्दों पर चर्चा करने का मौका मिला है। बैठक के बाद दिल्ली डिक्लेरेशन ऑन अफगानिस्तान नाम से 12 पॉइंट का घोषणा पत्र जारी किया गया। बैठक में शामिल सभी देश इस बात पर सहमत हुए कि अफगानिस्तान की जमीन का इस्तेमाल आतंकवाद को किसी तरह के पोषण देने, ट्रेनिंग, प्लानिंग या आर्थिक मदद के लिए नहीं किया जाएगा। दिल्ली की बैठक में अफगानिस्तान पर तालिबान के कब्जे से पैदा हुई चुनौतियों से देश के अंदर और बाहर आतंकवाद और कट्टरता से मादक पदार्थों का उत्पादन, तस्करी, अमेरिका और उसके सहयोगियों के छोड़े गए हथियारों के संभावित इस्तेमाल से निपटने के लिए क्षेत्रीय सुरक्षा पर सभी देशों के साथ विचार विमर्श किया गया। बैठक में भारत के अलावा ईरान, रूस, ताजिकिस्तान, उज्बेकिस्तान, कजाकिस्तान, तुर्कमेनिस्तान और किर्गिजिस्तान ने भाग लिया। चीन और पाकिस्तान ने इस बैठक से दूरी बनाई, जबकि तालिबान के प्रतिनिधि को इस बैठक के लिए आमंत्रित नहीं किया गया। भारत सरकार का कहना है कि बैठक के लिए आमंत्रित किसी देश ने तालिबान सरकार को अब तक मान्यता नहीं दी है। इससे पहले भी अफगानिस्तान पर कई बैठकें तालिबान के बिना भी आयोजित हुई हैं। भारत समेत दुनिया के किसी भी देश ने अभी तक तालिबान सरकार को मान्यता नहीं दी है, लेकिन अमेरिका सहित दुनिया के अलग अलग देश तालिबान सरकार के साथ अलग अलग स्तर पर बातचीत कर रहे हैं। पाकिस्तान और चीन ने बैठक में हिस्सा नहीं लिया, तो सवाल यह है कि क्या इन दो देशों के बैठक में भाग न लेने से, जो अफगानिस्तान के पड़ोसी देश हैं, बैठक पर कोई असर पड़ा या नहीं? भारत के वरिष्ठ राजनीतिक टीकाकार कमर आगा ये मानते हैं कि इससे बैठक पर कोई खास असर नहीं पड़ा है।
मैं नहीं समझता कि बहुत ज़्यादा असर पड़ा है। उसकी वजह यह है कि चाइना की जो सोच है वो बिल्कुल साफ है कि वो अफगानिस्तान में पाकिस्तान की मदद से अपने रिश्ते कायम करना चाहता है। طالبان کی حکومت سے اور وہ پاکستان کی جو سوچ ہے, تھنکنگ ہے, اس کے ساتھ پوری طرح جڑا ہوا ہے. جہاں تک پاکستان کا سوال ہے, وہ چاہتا نہیں ہے کہ ہندوستان کوئی رول افغانستان میں, اس کا کوئی رول افغانستان میں ہے. وہ شروع سے, ابھی سے نہیں بلکہ جب اس سے پہلے بھی, جب ہندوستان وہاں پہ ڈیولپمنٹل کام کر رہا تھا, ترقیاتی مشن میں انوالو تھا, وہاں کے اوپر اس کی بلڈنگیں بنوانا, پارلیمنٹ کی بلڈنگ بنوانا, پھر اس کے علاوہ بجلی کا مہیا کرنا, ڈیمس بنوانا, سڑکوں کا انتظام کرنا, اسکولوں میں بچوں کو کھانا دینا, اس طرح کے سینکڑوں کئی سو کام کر رہا تھا. پاکستان کو اس سے شکایت تھی, پاکستان نہیں چاہتا تھا کہ وہ کرے, پاکستان اس کا رول نہیں مانا. جہاں تک اجلاس کا سوال ہے, کافی کامیاب ہے, اس لیے کہ یہ سبھی دیش
طالبان کے پروکتا ذبیح اللہ مجاہد نے بھارت میں ہونے والی بیٹھک پر آشا وادی رخ دکھاتے ہوئے کہا کہ انہیں امید ہے کہ ایسی بیٹھکوں سے افغانستان معاملے میں بہتر سمجھ بنانے میں مدد ملے گی. بیٹھک میں افغانستان کے ورتمان حالات پر چنتا جتائی گئی اور اس بات پر زور دیا گیا کہ افغانستان کو آتنکواد سے مکت بنایا جائے, واستوک سماویشی سرکار کا گٹھن ہو اور وشو سمودائے افغانستان کی مانویہ سہایتا کرے. ٹھیک کار قمر آغا کا کہنا ہے کہ بیٹھک میں جن دیشوں نے حصہ لیا وہ اس سے پہلے جب طالبان کی پچھلی سرکار تھی تو اس زمانے میں افغانستان کے حالات کی وجہ سے بہت پربھاوت ہوئے تھے.
پانچوں سینٹرل ایشیا, ایران اور رشیا, یہ پہلے بھی وکٹم رہ چکے ہیں, پہلے سے وکٹم رہے ہیں, خاص طور سے جب طالبان کی وہاں پہ حکومت آئی تھی اور وہاں کے اوپر آنے سے ان کے یہاں دہشت بڑھی تھی اور دہشت گر تمام پھیل گئی تھی پورے کاکیشس ریجن میں, رشیا کے اندر, پھر اس کے علاوہ سینٹرل ایشیا کے دوسرے ممالک کے اوپر. تو ان کی سوچ ایک ہے, ان کی سوچ میں کوئی فرق ہے نہیں, مجھے نہیں نظر آتا ایران اور انڈیا یا رشیا یا سینٹرل ایشیا میں, تاجکستان, ازبکستان, ترکمینستان, کرگستان اور یہ. تو اس وجہ سے یہاں پہ بیٹھ کے جو اس وقت بات چیت ہوئی, اس سے ایک, میں سمجھتا ہوں کہ ایک اچھا نتیجہ نکل کے آئے گا, ایک اچھا پلان ان کا کے سامنے آ جائے گا. یہ صحیح ہے کہ یہ اجلاس شروع ہوا تھا ایران سے, ایران بہت بڑا رول ہے اس پورے انیشیٹو میں, اور ایران یا یہاں دلی کے اندر بھی ایک بڑا ان کا انیشیٹو رہا, اسی لیے پرائم منسٹر سے بھی وہ شام خانی صاحب ملے اور پھر اس کے علاوہ ایک اور بھی بات چیت ان کی اعلیٰ افسروں سے بھی ہوئی. تو ماحول, کئی چیزیں ہیں. پہلی بات تو یہ, سبھی دیش کوئی نہیں چاہتے کہ افغانستان کے اندر دوبارہ سے بحران آئے یا وہاں پہ سول وار جیسی سچویشن ہو, اگر ہوتی ہے تو ان دیشوں پہ بھی سیدھا اثر پڑے گا. دوسری بات یہ ہے کہ وہاں پہ جو ہیومینیٹیرین کرائسس ہے, کھانے کی کمی اور دواؤں کی کمی اور ان سب چیزوں کو, یہ سبھی دیش چاہتے ہیں کہ وہاں پہ پہنچ جائے. ساتھ میں یہ دیش یہ بھی چاہتے ہیں کہ وہاں پہ ایک انکلوسیو گورنمنٹ بنے جس میں سبھی نسلیں اور کمیونٹیز جو ہیں اس کے اندر شامل ہوں. اور تو اس طرح سے دیکھا جائے تو یہ کامن پوائنٹ ہے سبھی دیشوں کے اندر.
بیٹھک میں بھاگ لینے کے لیے نئی دلی پہنچے ایران کی سروچ راشٹریہ سرکشا پریشد کے سچیو علی شمخانی نے بھارت کے پردھان منتری نریندر مودی سے بھی ملاقات کی. ان کی ملاقات بھارت کے دوسرے ادھیکاریوں سے بھی ہوئی, اس لیے اس دورے کو ایران بھارت رشتوں کے درشٹی کون سے بھی دیکھا جا رہا ہے. ٹیکہ کار قمر آغا کا ماننا ہے کہ ایران اور بھارت کے رشتے بہت پرانے ہیں اور ان رشتوں کا بہت زیادہ مہتو ہے.
دیکھیے, اس دورے سے مجھے ایسا لگتا ہے کہ یہ رشتے اور مضبوط ہوں گے. ایک دو چیزیں ہو گئیں, ایک تو کانفرنس میں بھی وہ آئے اور انہیں نے اس کو جوائن کیا, اور دوسری طرف یہ کہ پرائم منسٹر مودی جی سے بھی ان کی ملاقات ہوئی اور بائی لیٹرل بھی ان کی بات چیت, یعنی دونوں ملکوں کے آپسی تعلقات بھی بات چیت ہوئی ہے, انفارمل فارمل جو بھی آپ سمجھ لیں. اور یہ اور مضبوط. دیکھیے بھارت کا جو کے جو رشتے ہیں وہ افغان ایران سے ہزاروں سال پرانے ہیں, آج کے تو ہیں نہیں. ان کو کہا تھا یہ سولیزیشنل ٹائز کہا دیا تھا, یعنی تہذیبی تعلقات ہیں دو سولیزیشن کے بیچ میں, دو تہذیبوں کے بیچ میں. تو یہ رشتے کوئی ایک کچھ اسٹیٹمنٹ سے یا کچھ ایک دو ایک ایسی چیزوں سے میں نہیں سمجھتا کہ یہ بگڑیں گے, کبھی بھی بگڑیں گے. دوسری بات یہ کہ ہندوستان پرائم منسٹر مودی جی کی جو اس میں جو سرکار ہے, مودی جی بھی وہاں گئے اور وہ یہ بھی چاہے ہم بھارت ہمیشہ چاہتا ہے کہ تیل کی سپلائی وہاں سے شروع ہو. سینکشنز کے چلتے ہوئے پرابلم تھی, ہمارا تقریباً $150 بلین کا ٹریڈ ہے امریکہ کے ساتھ, بڑی پریشر ہم لوگ کے پر رہتا ہے. یہاں پہ سینکڑوں کمپنیز, 1000 سے بھی زیادہ, کئی ہزار کمپنیز جو ہے امریکہ میں کام کرتی ہیں, ان پہ سینکشن کا ڈر رہتا ہے. تو دوسری اس سب وجہوں سے آپ بھی جانتے ہیں ان کو بہت اچھی طریقے سے تیل کی سپلائی ڈسرپٹ ہو گئی ہے. اب امید ہے کہ دوبارہ سے پیس ٹاکس شروع ہو رہی ہیں, سینکشن ہٹیں گے تو مجھے لگتا ہے کہ یہ دوبارہ سے تیل کا کاروبار بھی شروع ہو جائے گا.
دلی میں ہونے والی راشٹریہ سرکشا سچیووں اور سرکشا صلاح کاروں کی بیٹھک اس لیے مہتوپورن ہے کہ افغانستان کے حالات کا اثر پورے علاقے پر پڑ سکتا ہے. یہ بات لگ بھگ سبھی کھیتریہ دیش کہہ رہے ہیں. اب دیکھنا یہ ہے کہ ان دیشوں کی اور سے افغانستان کے سندرب میں آگے کیا قدم اٹھایا جاتا ہے. جہاں تک بھارت اور ایران کے رشتوں کا سوال ہے تو دونوں دیشوں کے بیچ سہیوگ کا لمبا اتہاس ہے. حالیہ ورشوں میں امریکہ کے دباؤ اور اسرائیل کے بہکاوے کے نتیجے میں دیکھنے میں آیا کہ بھارت نے ایران سے تیل کا نریات روکا, لیکن دونوں دیشوں کے رشتے قائم ہیں اور ان میں وستار کی سمبھاوناؤں یتھاوت موجود ہیں. شروتاؤں کارکرم وشو درپن یہیں پر سماپت ہوتا ہے.
شروتاؤں یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں. سبھا کے انت میں مکھیہ سماچاروں کا سارانش ایک بار پھر سن لیں. ایرانی راشٹرپتی نے کہا ہے کہ تہران اور انکارا کے بیچ ویاپک سہیوگ کا اثر کھیتری نہیں بلکہ دنیا پر پڑے گا. ودیش منتری نے کہا ہے کہ ایران اور ترکی کئی کھیتروں میں مل کر کام کریں گے, اس کے لیے روڈ میپ تیار کر لیا گیا ہے. جے این یو میں ہوئی جھڑپ میں 12 چھاتروں کے گھائل ہونے کے سماچار ہیں. عراق میں آتنکواد رودھی کربلا آپریشن کے ڈپٹی کمانڈر کی گھات لگا کر ہتیا کر دی گئی ہے. اسی کے ساتھ یہ سبھا یہیں پر سمپن ہوتی ہے. اب ہمیں اجازت دیجیے, خدا حافظ. Thank you.